الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله حسبنا الله نعم الوكيل نعم المولى ونعم النصير لا حول ولا قوة إلا بالله العلي العظيم ثم الصلاة والسلام على أشرف الأنبياء والمرسلين خاتم النبيين سيدنا ونبينا والشافي ذنوبنا وحبيب قلوبنا والطبيب نفوسنا صاحب بقار والسكينة المدفون بأرض مدينة سيدي وسيدي ثقلين مولانا ومولى الكونين إمامنا وإمام القبلتين جدي إمام حسن والحسين عبد القاسم محمد وآله الطيبين الطاهرين المعصومين المظلومين ولعنة الله على أعدائهم أجمعين الآن إلى يوم الدين سيما على بقية اللوحة الأرضين وحجة الله على العالمين روحي وأرواحنا المؤمنين والمؤمنات لك الفداء السلام على إمام زماننا وتعوس بأهل الجنة ولي نعمائنا صاحب أمر الله الإمام المنتظر القائم آل محمد اللهم انفعنا بحبي وانشرنا في زمرتي وتحت لواء الحمد آمين يا رب العالمين صلوات عليك محمد أما بعد فقد قال الله تبارك وتعالى في القرآن الحكيم وكتاب المبين وفرقان المجيد قوله الحق وهو أصدق الصادقين بسم الله الرحمن الرحيم ولنذيقنهم من العذاب الأدنى دون العذاب الأكبر رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي حاضر المؤمنات السلام عليكم ورحمة الله وبركاته وعليكم السلام لائق پرستش ہے وہ خدا کہ جس نے ہم اور آپ کو طرز عبادت سکھائی اور طرز عبادت کے تمام ریوارڈ سب سے پہلے طریقہ عبادت سکھانے کے لیے رہبران کو بھیجا اور پھر یہ حمد و ثنا یہ عبادت کرنے کا جو ریوارڈ ہے وہ خود ہم پر ہی دوبارہ پلٹ کر بھیج رہا ہے کہ اے بندے اگر تو نے سجدے کیے تو یہ نہ سمجھ کہ تیرے سجدے مجھے فائدہ پہنچاتے ہیں تیرے سجدے تجھے خود کو فائدہ پہنچاتے ہیں اس بات کی دلیل یہ ہے کہ انسان عبادت اور ریاضت نفس کر کے فرشتوں سے بلند بن جاتا ہے اور شاید اسی لیے ہے کہ اللہ نے جب عبادتوں کا اور اپنی بندگی کا ارادہ کیا تو ہمارے لیے ایک کے بعد ایک ہادی اور ان کو بھیجا کہ جو نیسیسٹی ہے کہ موسٹ پرفیکٹ ہو کیونکہ اگر کوئی کم پرفیکٹ ہو تو پھر और हमको वो दावत फिक्र दे, इबादत का तरीका सिखाए। अगर उसके सामने कोई और अच्छा आ जाए, उससे बड़ा, उससे बेहतर, तो जाहिर है कि हम और आप उसने जो दावत दी उसकी दावत को ठुकरा करके उस बेहतर की तरफ रुजू होंगे। लिहाजा नेसेसिटी और फेथ में है कि हम और आप जिसको फॉलो करें, ही हैज टू बी द मोस्ट परफेक्ट। और कायनात में अगर अल्लाह ने इरादा किया कि मैं इबादतें सिखाऊं, मैं लोगों की हिदायत करूं, तो उस खुदा बंदे मुताल के लिए तमाम हम्द और सना है जिसने कहा अगर मैं लायक हम्द हूँ तो ये मेरा बंदा मोहम्मद है, अगर मैं आला हूँ तो ये फिर अली है, अगर मैं फातिर समावाते वल अर्ज हूँ तो ये फातिमा सैयदत निसाइल आलमीन है, अगर मैं लोगों की तमाम बेहतरीन चीजों को दिखाने वाला तो ये हसन है, और अगर मैं दुनिया में कोई मैं लोगों को मदद करता हूँ मैं मोहसिन हूँ तो मेरा मोहसिन हुसैन इब्ने अली एक सलवात पढ़े मोहम्मद। और इस हुसैन पर हिदायत के सिलसिलों को बंद न किया, हिदायत आगे बढ़ती गई, हत्ता ये कि मेरा और आपका छठा इमाम ये इरशाद कर रहा है कि हमारी इस इमामत को इमाम ने तीन अल्फाज में एक्सप्लेन किया, कहा कि हम लोग वो डार्कनेस में लाइट है, अल्लाह अकबर, अंधेरा हो और उस अंधेरे में अगर इस कमरे में खुदा ना खासा हमें यहाँ छोड़ा जाए कि जहां पर कोई लाइट ना हो और फिर एक किरण आए, तो हम और आप फितरतन उस किरण की तरफ अट्रैक्ट होते हैं क्योंकि वो हमें राह दिखाती है, वो हमें हिदायत करती है, वो हमें अंधेरे से, हमेशा इंसान अंधेरे से डरता है और नूर जुलमा से डरता है, नूर की तरफ जाना चाहता है। तो इमाम से दैट वी आर द मसाबिह दुजा, अब दुआएं पढ़ते हैं ना, फिर कहा कि मैं वो हमारा हमारी अहले बैत वो सफीना है कि जिसमें जो सवार होता है वो गर्क होने से बच जाता है। फिर इमाम ने कहा कि वी आर द गाइडिंग स्टार्स, हम वो नजूम है कि जो गाइड करते हैं। तो आइए जब कुरान की आयतें, जैसे कि मेरा वादा हजरत हुज्जत की बारगाह में हम और आप मुसलसल उन तकारीर को समाज पर मारें जो आपकी हयात तैयबा और बिलखसूस आपकी गैबत से मुतलक है, तो उसमें आज की ये नाइन्थ आयत आपकी खिदमत में पेश की जा रही है। नवी आयत सूरह मुबारक शुअरा आयत नंबर 21, बहुत गौर से इसका तर्जुमा सुनिएगा, मैं तर्जुमा कर लूंगी, आप सब इत्मीनान रखेंगे कि आज जो हो रहा है वो यकीनन हम और आप इससे बच नहीं सकते। देखिए खुदावंद मुताल सूरह शुअरा में कह रहा है कि मैं अनकरीब इनको, मुफज्जल इब्ने उमर पूछने वाला, जवाब देने वाला मेरा छठा सैयद और सरदार इमाम इरशाद कर रखे, यकीनन इनके ये मैंने एक अजाब करीब रखा है। और ये इनके लिए कौन, मौला किन लोगों के लिए, तो कहा जो हमारी हुकूमतों में रहेंगे लेकिन नाफरमानियां करेंगे, तो उनके लिए करीब अजाब है, अजाब इज क्लोज बाय, लेकिन कहा और इसके बाद एक इनके लिए बड़ा अजाब आएगा। तो करीब अजाब मौला ने रावी से कह दिया, मुफज्जल इब्न उमर से, कि डू यू नो व्हाट इज करीब अजाब, अगर आप एक मिनट के लिए मेरे इन जुमलों पर गौर करें। इमाम सेड कि सबसे ज्यादा बड़ा अजाब ये है कि तुम लोगों को उस जमाने में रहना पड़ेगा कि जब माल की कीमतें बढ़ जाएगी और तुम्हारे पास खर्च करने के पैसे कम हो जाएंगे, यानी माल का प्राइसेस विल राइज, लफ्ज हदीस है। चैलेंज है मेरा आपको, एक भी मजलिस, सारी टेप हुई है, एक भी मजलिस में एक भी डाउट, अगर मैं आपको हजरत की अगर निगाह करम रही, शहजादी की निगाह करम रही, इफ यू हैव एनी क्वेश्चन आप पूछ सकते हैं। एक वर्ड भी मैंने समझाने की खातिर एग्जाम्पल दिए होंगे, लेकिन अहदीस डायरेक्ट है, कहा यू विल फेस इंक्रीज इन प्राइजेस, आज से ज्यादा स्टैंडर्ड ऑफ लिविंग, आज से ज्यादा इकोनॉमी बदतर नजर आई है आपको, नॉट ओनली अस, द वर्ल्ड ओवर रिसेशन है, जॉब नहीं है, हर जगह आप देखो, चाहे वो मशरिक में रह रहा हो या मगरिब में रह रहा हो, चाहे हम आउटसोर्सिंग के हमारे लिए प्रोवाइड हो या आउटसोर्सिंग हमारे लिए बुरी हो, सारी दुनिया आज भूखो है, सारी दुनिया आज रिसेशन से जा रही है, कभी रुपया बढ़ता है कभी डॉलर गिरता है, आप सब देख रहे हैं, साहिब अहम मजमा है, इमाम कहते हैं कि यह अजाब करीब है। और फिर कहा सुनो, बड़ा अजाब कुफ्फार और मुशरिकीन के लिए होगा, ये छोटे अजाब में वी आर ऑल इंक्लूडेड, क्योंकि मोमिन भी प्राइजेस को फेस कर रहा है, काफिर भी फेस कर रहा है, मुशरिक भी फेस कर रहा है। इमाम का इरशाद थे कि गैबत के दौर में जब तुम देखो कि अगर प्राइसेस बढ़ रहे हैं तो सोच लेना कि यह अजाब करीब है। और फिर मौला ने कहा कि अजाब जो आएगा वो तुम पर नहीं, अजाब अकबर नाजिल होगा उन कुफार और मुशरिकों के ऊपर जब हमारा बेटा जुहूर करेगा, और जब हमारा बेटा अपनी तलवार से उनको पिन्नार करेगा, सो दैट विल बी अजाब अकबर फॉर देम नॉट फॉर अस। आप समझे? अब मौला ने कहा कि जितने भी कुफार होंगे मैदी की तलवार के शिकार बनेंगे, और इमाम जमान के लिए तैयार होना खुद कुरान इशारा कर रहा है। आइए सहारा लेते हैं उस इमाम का जिसको छठा सैयद सरदार कहते हैं। एक मरतबा अबू बकीर इमाम की खिदमत में आता है और एक सवाल किया। अब देखिए सहाबी भी उन अइमा के कैसे थे कि वो कुरान के डायलॉग करते थे। अबू बकीर आते हैं और इमाम की खिदमत में आयत की तिलावत की। क्या आयत है? मन काना युरीदो हरसल आखिरा। मौला इसका मतलब समझाइए, इसका क्या? मन काना हुसो एवर डिजायर योरीदो, मन काना योरीदो हरसल आखिरत, यानी जो आखिरत की रिवॉर्ड हार्वेस्ट खेती की जो फसल निकलती है, जो कोई आखिरत में चाहता है, तो इमाम इससे मुराद क्या है? इमाम ने जवाब दिया कि तुम आगे हरसल आखिरत पूछते हो तो हरसल आखिरत अभी औलाद अभी है, जो कोई चाहता है कि उसको आखिरत में रिवॉर्ड मिले तो आखिरत का रिवॉर्ड अली और औलाद अभी से मुहब्बत है। उनकी मारिफत अगर दुनिया में रखोगे तो आखिरत में रिवॉर्ड मिलेगा। फिर इमाम क्या कहते हैं? आगे बढ़ो अबू बसीर, क्योंकि मेरा तो ये दावा है ना, ये मेरा अकीदा है कि मेरा मौला मेरे जहन को भी जानता है, मेरी आंखों के इशारों को भी जानता है, मेरे दिल के छुपे हुए राजों को भी जानता है, मेरे एक एक अगर मैं सोचती हूँ और मौला उसका जवाब देता है, मेरा तो आपका ये अकीदा है। आगे बढ़ो अबू बसीर, तुम कुछ और पूछना चाहते हो? अबू बसीर आगे तिलावत करने लगे। क्या कहा मौला? नजिद लहू फी हरसहु, यानी जब कायम आएंगे तो उनकी हुकूमत में अहले मारिफत को रखा जाएगा। इसीलिए हम दुआ करते हैं कि खुदा हमें उसके हुकूमत में जिंदा रखना। दुआ तो सब करते हैं, लेकिन मारिफत वालों को ही इसकी हुकूमत में जिंदा रखा जाएगा। अबू बसीर आगे पढ़ो। फिर अबू बसीर कहते हैं, मौला इस आयत का क्या मतलब? वमन काना युरीदु हरसद दुनिया नुतकी मिनहा, फिर वो लोग जो हरसद दुनिया, यानी कि दे वांट दुनिया, उनको वो दिया जाएगा, अता किया जाएगा, नुतकी अता किया जाएगा, हम उसे अता करेंगे। वमा लहू फिल आखिरत मिन नसीब, और उन्हें आखिरत में कुछ नहीं मिलेगा। इजी सी बात, जिन्होंने आखिरत तलब की,
मारिफत तलब की उनको वहां मिलेगा, और जिन्होंने नहीं तलब की, जिन्होंने दुनिया तलब की उनको यहाँ मिलेगा। और फिर कहा मौला इस आयत के लास्ट हिस्से का मतलब क्या है, वमा अल्लाह वमा लकू फिल आखिरत मिन नसीब, यानी कहा कि जो गैर मारिफत मर जाएंगे दे विल हैव नो प्लेस इन द हुकूमत ऑफ इमाम ज़मान, उनके पास जगह ना होगी। तो बॉटम लाइन ये है इन सारी तफासीर की कि मारिफत जरूरी है दुनिया में भी और वो आखिरत के लिए भी। तो आइए इस इमाम की मिनिमम मारिफत की हद, मेरा और आपका पांचवा इमाम, पांचवा सैयद सरदार गुलशन ज़हरा की वो पांचवी कली इमाम मोहम्मद बाकर सल्लल्लाहु अलैहि वसल्लम, ईमान फरमाते हैं कि मेरे बेटे महदी की मिनिमम मारिफत ये है कि तुम उसके कम से कम उसके नामों को, उसके टाइटल्स को और उसकी उस मारिफत रखो कि क्योंकि तुम उसका खाते पीते हो, तुम उसके दौर में जिंदा हो। आज अगर हम उस इमाम को कि जैसे एक ये चीज है कि हम अपने माँ बाप को जानते हैं, हम उनकी खिदमत करते हैं, हम उनकी इताअत करते हैं, क्यों? क्योंकि ये मेरी स्वाभाविक खिलकत है। लेकिन हम लोगों को पैदा करके उम्मत के शफीक बाप रसूल और अली है, हदीस कहती है, तो जब वो चले जाते हैं तो उनके बेटे ये रोल प्ले करते हैं, तो इमाम मेरे बाप से ज्यादा मुझसे मुहब्बत करता है, तो क्या मेरा फरीजा नहीं है कि मैं कम से कम उसे जानूं? और ये टाइटल्स जानकर आप खुद समझेंगे अगली बार आपको इमाम को उनके नामों से पुकारने में लुत्फ महसूस होगा, लुत्फ नजर आएगा। किताब इस्तफादा किया गया अन्नजम साकिब मिर्जा मुहद्दिस नूरी अलैहि रहमा की किताब, अजीब जलीलुल कद्र उलमा में से 182 टाइटल्स है मेरे और आपके आका के, 182 टाइटल्स, जिसमें इमाम जमान भी है, साहिबुल जमान भी है, इमाम असर, वली असर, गरीम, माए मकीन, हुज्जतुल्लाह, बकियतुल्लाह, खलकुस सालेह, 182 नाम है, बस मुख्तसर दो तीन और डिटेल में दो तीन। माए मकीन अजीब कुरान की आयत कहती है, तर्जुमा में सिर्फ आपकी खिदमत में पढ़ दूं कि हर चीज में खुदा कहता है मैंने पानी के वजूद को रखा है, और अल्लाह कहता है कि कौन होगा वो कि इफ वी हु विल ब्रिंग यू फ्लोइंग वाटर, ये फ्लोइंग वाटर इमाम है, वाटर हयात है, पानी हर चीज की हयात है। कहा फ्लोइंग वाटर इमाम जमान से मुराद है कि ये इमाम है कि जिसकी वजह से हयात है, ये इमाम है जिसकी वजह से दवाम है, ये इमाम है कि जिसकी वजह से दुनिया कायम है। फिर आइए एक इमाम का नाम है गरीम, गैन रे ये नीम, गरीम से मुराद वो इमाम जो हम उसके मकरूज, वो हमारा कर्जदार। बताइए हमारे पास आज आप मेरे पास कुछ अमानत दे दो, मैंने अमानत रखी, तो आप जब आए तो मुझे अमानत आपको लौटानी है। गरीम से मुराद अल्लामा मजलिसी कहते हैं वो खुम्स जो हम इमाम को देते हैं ना, इमाम इज आवर क्रेडिटर, इमाम हमसे ले, इमाम का माल मेरे पास है, मुझे इमाम को देना है, तो जब वो एक्सेप्ट करता है ना उसे गरीम कहते हैं, वो एक्सेप्ट करता है। और याद रखिए गरीम एक्सेप्ट करके मेरे बाकी माल को पास करता है, तो हम कोई इमाम पर बहुत बड़ा एहसान नहीं कर रहे, वो इमाम हम पर लेकर एहसान कर रहा है। और यही चीज सदके की है, सदका करना, सदका देना बहुत ज्यादा इसके फवायद माने गए हैं। तो एक आलिम दीन ने एक मर्तबा मिंबर से कह दिया कि सदका डायरेक्ट मैं किसी गरीब को नहीं दे रही हूं, میں صدقہ ڈائریکٹ اللہ کو دے رہی ہوں. صدقہ دینے والا اور لینے والا اس کے بیچ میں ہاتھ اللہ کا ہاتھ ہوتا ہے. جب میں وہ پیسہ کسی کو دیتی ہوں میں وہ خدا کو دے رہی ہوں, اور خدا جو مال کو ایکسپٹ کر رہا ہو تو سوچیے آپ کا صدقہ کیسے قبول ہوتا ہے. تو جب صدقے کے فوائد پڑے تو ایک شخص اٹھا اور کہا کہ سنو, صدقہ دینے سے پہلے 70,000 شیطان اس دینے والے کو لپٹ لیتے ہیں, ہمیں دینے نہیں دیتے. اسی لیے کہا جب ارادہ کرو نا فوراً دے دو ورنہ شیطان آپ پر حاوی ہو جائے گا. کہا 70,000 شیطان ایک مومن کے پیچھے لگ جاتے ہیں مینی ڈیزائر ٹو گیو صدقہ. تو جب ایسے سنا یہ سنا تو وہ شخص مجلس میں سے کھڑا ہو گیا, ہو نہیں سکتا میں گھر جاتا ہوں اور ابھی راہ خدا میں صدقہ دینا چاہتا ہوں. اب وہ چلا گھر اور گھر جیسے پہنچا تو بہت دور نہیں جانا پڑتا, شیاطین کو ڈھونڈنے کے لیے کبھی کبھار گھروں میں بھی مل جاتے ہیں. اور خصوصاً شیطان نے اپنے ایک انٹرویو میں کہا تھا کہ تیری پکی سہیلیاں کون ہے, تو کہا آج کی امت کی عورتیں. آج کی امت کی میری پکی سہیلیاں جن کے اوپر میں بھروسہ کر سکتا, دوستوں کو جس دوست کا بھروسہ کیا جائے نا, تو کہا میں بھروسہ کرتا ہوں ان پر. اور ضروری نہیں ہے, اچھا دیکھیے آپ اس مجمع میں اگر شیطان دو سینگ لے کر بھیانک منہ لے کر جیسے ہم ویژولائز کرتے کہ شیطان خوف زدہ آئے تو کیا کریں گے, والنٹیئر اسے اندر ہی نہیں آنے دیں گے, کہیں گے بھائی جاؤ یہ آپ کا جگہ نہیں ہے. لیکن وہ تو مومنوں کے لباس میں, کبھی عالموں کے لباس میں. اور آپ کو پتا ہے ان دنوں میں ہم کو بہت سننا پڑ رہا ہے, اور یہ سننے میں آیا ہے کہ جب ایندھن لگے گی نا تو سب سے پہلے آپ لوگوں کو اس کا کوئلہ بنایا جائے گا. صحیح ہے, صحیح ہے. امام کہتے ہیں کہ میں تمام سے انتقام لوں اس سے پہلے میں ایک عالم بے عمل سے امتحان لوں گا. The one who is, تو اچھا ہی ہے, آواز کروں اور آواز کرو, تو اچھا ہی ہے کہ یہ لیبل لگ گیا ہے کہ ہم تو صرف ذاکرین عالم نہیں ہیں, ہم بچ جائیں گے. جی دیکھیے چت بھی میری پٹ بھی میری, کیا لیبل لگ گیا کہ ہم تو ادنا ذاکر ہے عالم نہیں ہے تو بچ جائیں گے, کیونکہ حدیث میں لفظ ذاکر نہیں آیا. ہاں تو بہتر ہے, لیکن بہرحال عالم دین نے پڑھ دیا اور عالم دین کی بات سن کر کے یہ شخص گھر چلا. گھر چل کے اپنی بیوی سے صدقے کے پورے فضائل بیان کرنے لگا. تو بیوی نے اب یہ ڈبے ڈبے کھولنے لگا کہ میں راہ خدا میں کچھ صدقہ دے دوں, تو بیوی کہتے بیٹھ جاؤ کونے میں, گھر میں نہیں ڈالنا ہے, اما چلی بنانے. یہ کیا مقصد ہے, ہمارے گھر میں نہیں ہے اور تم خود بات میں چلے ہو. روک لیا, 70,000 کو آنے کی ضرورت نہیں تھی, ایک نے کام کر دیا. چلو پڑے محمد گھر میں نہیں ڈالنے, ہم یہی کہتے نا ارے بابا دے دیا تو ہم کیا کریں گے, ہم غریب ہو جائیں گے. اس لیے ہم کو توکل نہیں ہے اس خدا پر, یقین نہیں ہے اس اللہ پر. بابا یہ بات کہیں سے کہیں نہ نکل جائے. امام کے ٹائٹلز میں عجیب چیز کہا کہ سنو, اپنے بچوں کو امام کو پکارنے کی عادت ڈالو. یا علی ہماری سر آنکھوں پر, یا علی تو میرے وجود میں ہے, یا علی میری ماں کے خون میں ہے, میرے باپ کے خون میں ہے, یا علی تو میری ماں کے شیر میں ہے. سلام اس پاک کو طاہر صلب پر کہ جس کے صلب میں سے یہ علی کی محبت ہمارے اندر آئی. سلام اور جو زندہ ہیں اپنے والدین کی خوب خدمت کرو فقط اس ایک نعمت کے لیے, جو مر گئے تو ان کی قبر کی منزلوں کی آسانی کی دعا کرو, کیونکہ اگر یہ مولائی نہ ہوتے تو ہم مولائی نہ ہوتے. اگر یہ علی کی محبت نہ رکھتے ہم نہ رکھتے, تو یا علی تو سر آنکھوں پر ہے, لیکن کیا کیا جائے کہ یہی علی کہتا ہے مقدس اردبیلی سے. آپ جانتے ہیں واقعہ, میں صرف سرسری طور سے بیان کر دوں, ان کے لیے کہ جو واقف نہیں ہے ان احوال سے، مقدس اردبیلی وہ شخص تھے کہ جب نجف کے حرم میں، حرم کے بند ہو جانے کے بعد جب وہ پہنچتے تھے تو حرم کے تالے خود بخود مقدس کی آہٹیں سن کر کھل جاتے تھے. میں نے کہا نا فرشتہ بننا آسان ہے، انسان بننا مشکل ہے. تالے ٹوٹ جاتے تھے، مقدس آتے تھے، میرے مولا سے سوالات کرتے تھے، مولا جواب دیتے تھے اور چلے جاتے تھے. ایک رات ایسے ہی ہوا کہ مقدس سے اردبیلی مولا کے پاس گئے تو مولا نے خود بنفس و نفیس یہ کہا کہ اے مقدس تم یہ سوالات میرے بیٹے سے کیوں نہیں کرتے؟ تو کہا مولا تیرا بیٹا غیبت میں ہے، تیرے بیٹے کو کہاں تلاش کرے؟ تو کہا آج کی رات وہ کوفے میں ہے، لیکن عام راتوں میں تو جب بھی چاہے تو سچے دل سے کہہ دے اے مہدی زہرا تو میری مدد فرما اور دیکھو تیرے مسائل کیسے حل ہوتے ہیں. مولا مقدس کے ذریعے ہمیں پیغام دے رہا ہے کہ ہم تو ہے ہی تمہارے، ہم تو کریں گے ہی مدد. علی علی ہی نہیں ہے اگر مدد نہ کرے، لیکن وہ علی ہمیں گائیڈ کر رہا ہے کہ تم زمانے کے امام کو دو. میں نے کل بھی کہا اور آج بھی کہتی ہوں we have to call him, answering is a must for him. وہ answer دے گا ہی دے گا، کیونکہ among the duties of امام زمان among the duties is کہ وہ مومن کو جواب دے، جلدی میں دے، دیری میں دے. ہمارے فائدے کا جواب، ہمارے نقصان کا جواب کبھی نہیں آئے گا. ہمیں لگے گا نقصان ہے لیکن اس میں فائدہ ہی ہوگا. کیوں؟ کیونکہ میرا مولا وہ شفیق مولا ہے، وہ مولا کہ جو ایک اولاد کو ماں کتنی محبت کرتی ہے. گرم گرم چھری ہو، گرم چمچ ہو، ہم اپنے بچے کو روکتے ہیں میں اس کی دشمن ہوں یا دوست ہوں. گرم چیز سے بچہ جل جائے گا، میں نے اسے روک لیا تو میں اس کی دشمن ہوئی یا اس کی دوست ہوئی؟ مولا بھی یہی چاہتے ہیں. دعا تو تو کچھ بھی مانگتی ہے، کبھی تیرے فائدے کی ہوتی ہے، کبھی تیرے نقصان کی ہوتی ہے. تو جو فائدے کی دعائیں ہیں وہ مولا دے دیتا ہے، جو نقصان کی دعا ہے اگر جواب نہیں آتا تو میں سمجھتی ہوں کہ یہ مولا دیتا نہیں ہے. دیکھیے فائدہ میرا ہے، ہم سمجھ لیں یہ کانسیپٹ آف دعا کہ اگر دعا قبول نہیں ہوتی تب بھی میرے لیے خیر ہے اور دعا قبول ہوتی ہے تب بھی میرے لیے خیر ہے. تو امام کے ٹائٹلز میں سب سے اہم ٹائٹل، ویسے تو ہر میرے مولا کا ٹائٹل اہم ہے، لیکن کہا کہ تم اپنے بچوں کو اٹھتے بیٹھتے یا حجت اللہ کہنے کی عادت ڈالو اور خود پہلے ڈالو. دیکھیے میں اکثر کہتی ہوں ماں اگر محجب ہوگی، ماں اگر حجاب میں ہوگی اولاد بھی ویسی ہوگی. اگر ماں کچھ کرے گی اور بچے سے ایکسپیکٹ کچھ کرے گی تو اٹ از ناٹ پاسبل. تو ہم سب اپنی زبانوں پر یا حجت اللہ لے آئے، ہمیں دیکھ کر بچے نقل کرتے ہیں. جیسے ماں کرتی ہے اولاد کرتی ہے، جیسے باپ کرتا ہے اولاد کرتی ہے. گھر کے ماحول کو حضرت حجت کا گھر بنائیے. گھر کے ماحول میں میک ہم ممبر آف آور فیملی. آج ہمارے گھر میں بزرگ ہوتا ہے نا تو ہم اس بزرگ کی بہت حفاظت کیجیے، کہ جس گھر میں بزرگ نہیں ہوتا تو اس گھر میں بلاؤں کا آنا جانا ایزی ہو جاتا ہے. جب بزرگ ہوتے ہیں نا تو بلاؤں کو روک لیتے ہیں. جیسے کہ ہم اپنے گھر کے اندر کسی کو ہم فیملی ممبر کو کاؤنٹ کرتے ہیں تو امام کو اپنا فیملی ممبر بنائیں گے یا حجت اللہ. اب آئیے مولا کیسے ملیں گے؟ کہا کہ میرے فرزند کو، میرا فرزند کوفے میں ہے، اور پھر کہا دیکھو امام ان سب کو ملتے ہیں لیکن کیسے ملتے ہیں؟ علی ابن ابراہیم قمی 12 حج کیے، فقط اس غرض سے کہ امام مل جائے. تو 12 حج تک علی ابن ابراہیم کو امام نہیں ملتے ہیں. 13ویں حج میں، پورا قصہ میں سرسری طور سے بیان کروں، 13ویں حج میں جب امام کے غلام نے کہا چلو مولا نے بلایا، علی ابن ابراہیم کے ہوش نہ رکھے، اتنا راضی اتنا خوش کہ قدم ہوا سے باتیں کر رہے تھے. کہا مولا جب پہنچے وہ چشمے نور کے پاس، مولا تو نے اتنے کہا علی ابن ابراہیم اتنے دنوں کے بعد کیوں آئے؟ اب علی ابن ابراہیم کہتے مولا تعجب، میں تو 12 سال سے آ رہا ہوں، آپ نے نہیں بلایا. تو کہتے ہیں علی ابن ابراہیم تم آج آئے ہو، مطلب کیا ہوا؟ کہا کہ علی ابن ابراہیم تم 12 سال سے آ रहे थे लेकिन दिल को साफ करके नहीं आ रहे थे। मौला क्या मतलब, मैंने 12 हज दाम लगते हैं ना, मोल लगते हैं। आज आप सोचे 12 हज करें, 12 लाख कम अज कम, कम अज कम 12 लाख। आप मुसलसल जाएं, हर साल जाएं इसी नियत से कि इमाम वक्त मिले, तो आपने स्पेंड भी किया, आपने टाइम भी दिया, प्रोडक्टिव आवर्स भी गए आपके। जितने दिन आप बंबई में रहते और आप हज में जाते तो प्रोडक्टिव आवर्स आपके वहां चले गए। लेकिन मौला कहे कि तू आज आया, तो मौला आई हैव बीन कमिंग फॉर 12 ईयर। तो मौला ने कहा नहीं, तू आज आया है क्यों? इसलिए क्योंकि तेरे दिल में तेरे एक फला रिश्तेदार के लिए थोड़ा सा बुग्ज था, थोड़ा सा बुग्ज एंड 12 लाख। बिजनेस की बातें हम तो यही समझते हैं, सही है ना? इमाम कहते हैं तेरे दिल में थोड़ा बुग्ज था उस रिश्तेदार का, इस साल तूने वो बुग्ज को निकाल दिया तो तू अब आया है। देखिए मौला, अगर हज में जाने वाला, इतने खर्चे करने वाला, इतने वक्त देने वाला, मौला उसको 12 साल इंतजार करवाए फकत इस गरज से कि तेरे दिल में बुग्ज है, इसलिए मैंने तेरा आना एक्सेप्ट नहीं किया, तो फिर ये दिलों में जो कीना है, ये दिलों में तोहमत है, ये दिलों के अंदर तो मारिफत की शमा नहीं रोशन हो सकती। अहद करिए अय हुज्जत खुदा, तेरी मदद रखी तो ये निकलेगा, तेरी मदद रखी तो हम पाक होंगे, तेरी मदद रखी तो हमें मारिफत मिलेगी। क्योंकि हर चीज के लिए अगर जात खुदा हर चीज पर कुदरत रखती है, मुकल्लबुल कुलूब अगर वो अल्लाह है तो तू उस अल्लाह की हुज्जत है इस दुनिया में। एक सलवात करें मोहम्मद इमाम के टाइटल्स में। अब आप सवाल है, अक्सर मेरी माँ इस टाइटल को पढ़ करके मजलिस को तमाम करती है, क्या कहते हैं हम विर्द करते ना, या अबा सवाले इब्ने महदी दहरा इब्ने इब्ने दहरा अदरकनी, मेरी माँ हर वक्त पढ़वाती है। और ये टाइटल क्यों है, पर्सनल एक्सपीरियंस है कि जब आप कहीं रास्ता खो जाओ, एक मरतबा इमाम को इस नाम से पुकारो, ये मौला मदद करता है। लोगों ने हज में देखा, अच्छा आपको पता है हज में अगर आप जाए खुदा करे कि आप चले जाए, और जब वो मीना के अंदर पहुंचो तो खुदा करे कि दीदारे नूर हो जाए, और अगर अरफात में पहुंचो तो मेरी दुआ के साथ वो इमाम की दुआ शामिल हाल हो जाए, हम सब बख्शे जाए। तो जब जब अरब में जाओ ना, हज पे जाओ, तो दीगर आप काम करो ना करो, अगर आप एक तवाफ कम कर लो, ये नहीं कहना कि कम फतवा दिया, अब तो बहुत, अभी तो छा दूध के जले, हमने क्या कहा कि अगर आप जब हज में जाओ और आपके पास ऑप्शन हो कि तवाफ करो, मतलब आपने तवाफ शुरू कर दिया, अगर आपको कोई रोता नजर आए, आपको कोई गिरिया करता नजर आए, आप जाकर उससे पूछो, वहां आप जानते हो न जानते हो, और उससे पूछो, और अगर वो कहे कि वो रास्ता खो चुका है, तो बेस्ट एक्ट इन अय्याम हज आप उसको उसके घर तक कोशिश करो कि पहुंचा दो, या उसके काफिले, बिकॉज इमाम जमान का यही काम है हज में। तो अगर आप वो कर रहे हो तो यू आर फॉलोइंग द फुटस्टेप्स ऑफ इमाम, दिस इज सुन्नत, दिस इज सुन्नत, बिकॉज इमाम इज डूइंग इट, वी आर डूइंग इट, आर यू गेटिंग मी? इसको कहते सुन्नत। आप अगर एक तवाफ कम कर लोगे, इमाम उसका रिवॉर्ड आपको डबल दे देंगे, क्योंकि अभी आपने वो काम किया जो खुद इमाम करते हैं, बच्चों को रास्ता दिखाते हैं। तो एक मरतबा राशिद हमदानी था जो हज के काफिले से छूट गया था, हज के काफिले से छूट गया, मालो असबाब भी नहीं, अब रो रहा था। एक मरतबा सहरा की तरफ, यह आज का मक्का थोड़ी है, आज भी मक्का खो जाते हैं, आज भी इतनी निशानियों के बाद खो जाते हैं। तो वो जमाने का मक्का कि जो वीरानों में था, सहराओं में था, राशिद हमदानी खोया हुआ गरीबुल वतन, एक मर्तबा राशिद हमदानी ने अपने दिल में इमाम को इस टाइटल से पुकारा। एक मर्तबा देखा कि किसी ने मेरे शाने पर हाथ रख दिया, ये राशिद हमदानी क्या तुम अपने काफिले से खो गए हो? कहा देखो हाँ मैं खो गया हूँ। कहा चलो मैं तुम्हें अपने काफिले तक پہنچا دوں, یہ دیکھتا ہے کہ نمودار اس کا شہر ہوتا ہے اور وہ سوچنے لگا کہ میں ابھی مکے میں تھا, ابھی میرے قافلے سے میں کیسے جڑ گیا. تو ایک بار اس نے کہا کہ آنے والے یہ تو بتا دے کہ تجھے یہ راستوں کی واقفیت کیسی ہے, how do you know these ways. کہا کہ جو اگر آسمانوں کے راستوں سے جو واقف ہو وہ دنیا کے راستوں سے کیسے واقف نہ ہوگا. چل بات پڑے ماں اور امام کا ایک ٹائٹل ہے خلف الصالح. اینڈ بلیو می, آج پھر میں بہن سے باتیں کر رہی تھی فون پر کہ میسج آیا کہ امام جب آئیں گے تو امام کا لباس, امام کے پاس کیا کیا ہے. امام اگر وارث ہے انبیاء, اکثر بچے سنتے ہیں نا کہ وارث حسین, تو بتاؤ کہ امام کے پاس حسین کی وراثت کیا ملی. تو یہ سوالوں کے جواب بہت ضروری ہے. یہ شکر کریں کہ بچوں کے ذہن میں یہ سوال اٹھے ہیں. دیکھیں ہم اور آپ تو نا, ایک بات بتا دوں میری ہم عمر بہنیں بیٹھی ہیں, ہم اور آپ ایک روٹین میں مجلسیں سنتے تھے کیونکہ ممی کہتی تھی چلو خبردار ہلنا نہیں بیٹھے رہو روٹین میں. آج اور ہم نے سب سن لیا جو کچھ کہا گیا, ہم نے سب ویری ایزلی سن لیا اور ایکسپٹ کر لیا کیونکہ اس وقت نالج کے دروازے اتنے کھلے نہیں تھے. لیکن آج کا ذہن, آج کے دور کا بچہ, اس کو لاجک چاہیے, اس کو سوال چاہیے. یہاں تو پھر بھی کم, جب باہر کے ملکوں میں ہم مجلس حسین کی غریب ماں کے صدقے میں پڑھتے ہیں, ورنہ ہماری کیا بھی ساتھ کہ یہاں سے لوناولا چلے جائے, یہاں سے لاس اینجلس چلے جاتے ہیں. ہم اپنی جیب سے, ہم اپنے خرچوں پر ایک چھوٹا سا سفر 10 مرتبہ سوچتے ہیں. اور وہ حسین کی ماں نے ہمیں دنیا بھر میں بٹھا دیا کہ جہاں ہم سوچتے نہ تھے وہاں پر امام نے ہمیں پہنچا دیا. ایک مرتبہ 12ویں تاریخ آتی ہے تو اکثر دستور ہے باہر کے ملکوں میں کہ دیٹ از اے کوسچن آنسر سیشن مولانا اور ملیانی کے ساتھ, دونوں کے ساتھ. مولانا مردوں میں سوال جواب کرتے ہیں اور جو ہم نے اشرا پڑھا ہے اس کی ٹیپ ہوتی ہے, اس کے پیمفلٹ بچتے ہیں اور ہم ذمہ دار ہیں ہمارے ایک ایک ورڈ کے. اور وی آر اسکروٹنائز, وی آر اسکروٹنائز, وی آر آسک ایوری کوسچن. جو بچوں کو ڈاؤٹ ہوتا ہے اٹ از آف, پھر وہ مجلس ڈیڑھ گھنٹہ چلے, دو گھنٹہ چلے یا تین, جماعت انتظام کرتی ہے. اور ایسے کہاں ایک ایک سوال ایسے پوچھا جاتا ہے. میں اسی لیے کہتی ہوں کہ بچلے سے پڑھنا اگر وہاں سمجھتے ہیں کہ اٹس ویری ایزی, لیکن آپ یقین مانیں کہ کس قدر بچے اور اتنے ذہین. آئی ایم سو گلیڈ کہ ہماری بچیاں بھی یہ سوال کرتی ہے. اگر آپ کو اور بھی سوال ہو میرے اگر بس میں ہوگا تو میں, ورنہ عالموں سے رابطہ لے کے انشاءاللہ رفتہ رفتہ میں آپ ہی کے خدمت میں ہوں. انشاءاللہ یہ پورا مکینہ ملاقات ہوتی رہے گی, سوالوں کے جواب آتے جائیں گے. آج ایک سوال ہے کہ اگر امام وارث حسین ہے, اگر امام محمد کا وارث ہے تو بتاؤ کہ تمام چیزیں کیا ہے امام کے پاس. کین یو امیجن, آپ کے ذہن میں کبھی یہ خیال آیا کہ امام کے پاس کیا کیا تھے؟ آئیے خلف الصالح, امام کا ڈفرنٹ ٹائٹل خلف الصالح. خلف الصالح مینز وائس چلڈرن, یعنی نومنی. امام ان کے وارث ہے, امام ان کے اپوائنٹی ہے, امام ان کے ایئر ہے, امام ان کے لیگل وارث ہے. کن کے؟ ناٹ اونلی 11 اماموں کے, ناٹ اونلی رسول کے. آئیے شجرا کہاں تک جاتا ہے, امام کس کس کا وارث ہے. تو کہا سنو, امام کے پاس سب سے پہلے, سب سے پہلے کہاں, امام کے پاس جانشین وائس ریجن نمائندہ کا حضرت سلیمان کی انگوٹھی ہے. حضرت سلیمان کی انگوٹھی, حضرت یوسف کی قمیض جس بتائی گئی تھی نا, وہ قمیض کہ بھیا مر گیا, وہ قمیض عجیب ہے. اس قمیض کا واقعہ آپ سنیے گا, آپ کو لطف محسوس ہوگا. یہ قمیض جو ہے نا, ایک نبی کے بعد دوسرے نبی کے پاس آئی. یہ قمیض ابراہیم کے پاس آئی, جب ابراہیم آگ میں گرے تب بھی وہ قمیض تھی. یہ قمیض رسول کے پاس آئی. ایک نبی جاتا ہے تمام تبرکات اگلے نبی کو دیتا ہے, تو جب یہ قمیض حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے پاس آئی, आई, मौला ने बकी कमीज पहनी थी, जब मौला के गंदे मुबारक शहीद हुए वो कमीज पर खून गिरा, वो आस्तीन पर खून है। किताबे गैबते नुमानी कहती है कि ये कमीज अभी इमाम वक्त के पास है, जब आप आएंगे तो वो खून वाले आस्तीन के साथ आएंगे। ये कमीज है। फिर कहा मूसा की अका होगी, मूसा की अका, और कहा ये अका का ये मोजिजा है कि जैसे ये अका मूसा के लिए पानी को हटाती थी ना, जब मेरे मौला का रेवोल्यूशन आएगा, खुदा करे कि वो जमाना जल्दी आएगा, जब वो रेवोल्यूशन आएगा तो मौला जब साथ में लश्कर को लेकर चलेंगे ना, तो लश्कर के खाने पीने के इंतजाम करने होंगे या नहीं, हा? वरना ये कौन है कहेगी भूखे मरा रहा ये इमाम जी, तो मौला के साथ। तो क्या फिर पता चला, अब बच्चों ने विजुलाइज किया, ये जब मैंने न्यूयॉर्क में पढ़ा था तो बच्चों ने कहा कि दैट मीन्स इमाम विल मूव विद टैंकर। हाँ, इमाम कैसे कैसे, यानी जो देखते थे ना CNN पर, वॉर CNN पर सब चीजें देखते थे, खाने पीने की चीजें कैसे पहुंचती है, तो विल इमाम मूव लाइक दैट? तो कहा नहीं, इमाम मोजिज नुमा होता है, इमाम को ये दुनिया के चार पहियों की गाड़ी की जरूरत नहीं होती। कहा इमाम फकत एक पत्थर लेकर चलेंगे, और जब इमाम इस अताए मूसा को उस पत्थर पे मारेंगे, वो तमाम लश्कर के लिए शहद होगा, खाना होगा। इमाम ये अता का इस तरह इस्तेमाल करेंगे, इमाम कोई फूड प्रोडक्ट को लेकर नहीं चलेंगे कि हम जब ज्यारतों पे जाते हैं ना तो थैलियां परेशान की उठा उठा कर, इमाम ऐसे नहीं जाएंगे। इमाम का ये हाल होगा कि इमाम इशारा करेंगे जन्नत। जब मैं तो ये कहूँ, जब मैंने ये हदीस पढ़ी तो क्यों ना हो मेरा मौला ऐसा मोजेज़ुमा कि जिसके जद के घर के अंदर दरख्त तूबा की रूट्स हो, और जब जन्नत में पहुंच कर जब हम उस आलम में सिर्फ ख्वाहिश करेंगे तो वो मेरा मौला मुहैया करेगा, तो फिर उसका बेटा दुनिया में हमारे लिए ये ख्वाहिशात कैसे मुहैया नहीं कर सकता। फिर कहा कि यह अता को माउंटेन, कहा ना कि इमाम के लिए रास्ते साफ होते जाएंगे। मैं समझ नहीं सकती थी, बार बार मौलाना को सुनती थी रास्ते साफ कैसे होंगे। कहा कि यह अता मारेंगे ना तो माउंटेन विल स्टार्ट क्रमलिंग, मुगाशिया द इवेंट। आप पढ़िएगा सूरह, और सूरह गाशिया वो कलामिटी, एक निशानी है कयामत की, एक निशानी है इमाम के आने की। तफसीर में है कि गाशिया रिफर्स टू इमाम्स कमिंग, इमाम का कमिंग एक ओवरवेलमिंग कलामिटी होगी। फिर कहा कि देखो, अब इसके बाद कहा कि यूसुफ की कमीज, मूसा की अका, अच्छा जिरा, रसूल की जिरा, यहाँ पर तो वो मेरी बहन अगर होगी तो वो जरूर कहेगी कि मैंने क्या कुछ कह गई आज, कि जिरा जो है ना वो रसूल के पास थी, आसमानों से आई थी। आर्मर, जो आर्मर जिरा पहनते हैं जब जंग में जाते हैं, तो आप देखिए माओ बहनों का मजमा है, आपकी बेटी आपसे कदोकामत में अलग, उनकी बेटी उनके कदोकामत से अलग, लेकिन रसूल की जिरा का ये है कि रसूल के बाद अली, अली के बाद हसन, हसन के बाद इन्हें सिलसिला कायम रहा। तो कहा ये जिरा ये है कि जैसे ही एक नबी का वारिस उसको पहनता था, तो अगर वो कदोकामत में अलग था अपने अगले से, तो ये जिरा उसके लिए कॉन्टैक्ट हो जाती थी या बड़ी हो जाती थी। ये जिरा है, और ये जिरा आज इमाम वक्त के पास है, रसूल की तबरुकात में से ये जिरा इमाम के पास सके। और फिर कहा कि जब अब देख लिया आपने कि तमाम चीजें मिल गई, कहा आदम का कमाल भी मिला, यूसुफ का जमाल भी मिला, इब्राहिम की खुल्लत भी मिली, और मूसा की हैबत भी मिली, नूह का सब्र भी मिला, याकूब का शुक्र भी मिला, और अलम जो मिला ना, वो अलम के बारे में अगर आप सुन लेंगे इंशाअल्लाह, वक्त बड़ी तेजी से गुजर रहा है, मुझे एक और टाइटल अगर आप इजाजत दे दे तो मैं ये डिस्कस कर लूं कि अलम कौन सा है। तो जब आपका और मेरा मौला आएगा, ये हम पढ़ते ना परचम अब्बास का जब लहराएगा, तो गाजी का परचम, ये हम ये तस्वुर है शायर का, दर हकीकत ये परचम जो है ना, वो परचम पहली मर्तबा जंग बद्र में खुला था। जंग बद्र में रसूल लेकर चले थे, ये वो परचम था। ट्रेडिशन में है कि ये परचम इट्स नॉट कॉटन, इट इज नॉट सिल्क, कैसे हो
ये दुनिया के परचम है कि जिस पर कभी यूनियन जैक लग जाता है, कभी तिरंगा लग जाता है, ये तो लिवाए हम्द है, ये लिवाए हम्द है जिसको उठाने वाले दुनियावी हो, खाकी हो, खत्म होने वाले हो, वो कॉटन के सिल्क के उठाए, ये तो नूरी है, खुद जन्नत का टुकड़ा है। तो सुनिएगा आप, घरों तक खुश होके जाइएगा कि अलम इस्लाम वो है कि जो मेरे मौला के लिए जो बद्र में आया, कहा जन्नत के दरख्तों में से एक पत्ते को काट कर खुदा ने ये परचम मोहम्मद अरबी के लिए भेजा था। और ये परचम बद्र के बाद फोल्ड कर दिया गया, देखिए कैसी डिसाइसिव विक्ट्रीज में ये परचम खुला। बद्र के बाद परचम बंद हो गया, लोगों ने अली से कहा मौला परचम उठाओ। मौला ने ये परचम कहा कि अब ये तब खुलेगा कि जब तौरात हक को नाजिल करना होगा। मौला वाज मीनिंग इमाम। तो जब परचम बंद हुआ, अब दोबारा कब खुला? जंगे जमल में। अब समझ गए डिसाइसिव विक्ट्री, मुझे और कुछ कहना ही नहीं है। जंगे जमल में ये परचम खुला और उसके बाद दोबारा फोल्ड हो गया, और अब ये उस वक्त खुलेगा। तो बच्ची ने आज एक सवाल किया कि हाउ विल वी नो व्हेन इमाम कम्स। पहले सवाल ये है, हाउ विल इमाम नो दैट ही हैज टू गो। दुनिया में आना इमाम को कैसे पता चलेगा? अक्सर हमने सुना है ना कि जुल्फिकार आंखों के सामने खड़ी हो जाएगी, ये जुल्फिकार का रोल है। लेकिन ये अलम जो आज कब्रुखात के तौर पर हजरत हुज्जत के पास है, वो अलम खुद ब खुद खुलेगा और कहेगा हुज्जत खुदा मुझे उठाने का वक्त आ चुका। और तब मौला को अमंग द साइंस ऑफ जुहूर रीअपीयरेंस, यानी इमाम को खुदा नहीं पता ना इमाम को कब आना है, तो ये साइंस आएगी और ये अलम उठेगा, अलम उठेगा। और फिर कहा मौला यही तो है ना कि ये वारिस अलम का कौन है, कौन सा अलम जो कल हमने पढ़ा। आज जब चल चल करके खोजा मस्जिद की तरफ जा रहे थे, बांद्रा मस्जिद की तरफ, आंखों से अश्कों की रवानी फकत इसलिए हुई कि जैसे ही मस्जिद की तरफ कदम रखा तो वो एक फरेरा लटकाया हुआ है जिसमें जा बजा हमने कलर डाला है, हमको पता है वो कलर है, लेकिन इसको देख करके एक गाजी की याद आती है। ये गाजी की याद आती है, हमारे छोटे छोटे बच्चे कफनियां पहनते हैं, सर पर पट्टे बांधते हैं और ये अलम उठाते हैं और क्या करते हैं, जब ये उठ करके जाते हैं तो माए बनाएं लेती है कि उन हाथों को सलामत रखना जो ये अलम उठाते हैं। ये गाजी का परचम, और यही वो परचम है कि इमाम वेट कर रहे हैं कि कब आए वो दिन कि ये बद्र वाला परचम खुले तो मैं उस परचम का इंतकाम ले लूं कि जिसको गिरते हुए सकीना की मासूम आंखों ने देखा, कि जिस परचम को टूटते हुए हुसैन की जईफ आंखों ने देखा, जिस परचम को उस दरबार में लाते हुए ज़ैनब भीख मांगती रही कि शिमर अगर अबा नहीं दे सकता, हिजाब नहीं दे सकता, ये भाई का परचम दे दे कि मैं वो परचम को ले आऊं। तो कहा मौला हम फिर से दुआ करते हैं कि जुल्म चोर से मामूर हुई है दुनिया, अब तबाही के दहाने पर खड़ी है दुनिया, अमन की भीख मांग रही है दुनिया, दीन अहमद को कलेजे से लगा ले मौला, आके शब्बीर की मेहनत को बचा ले मौला। और जब मेरा मौला आएगा तो सबसे पहले शायद मेरा दिल कहता है कि अली अकबर का किसास लिया जाएगा, शायद उनका किसास लिया जाएगा कि जो पुकारते रखे करबला में, जो रोते रखे करबला में। अजीजों दोस्तों, अगर आप रोने पर आमादा हो जाएं, ये आजादारी बड़ी कीमती है, हमें बहुत मेहनतों के बाद मिली है। एक किस्सा सुना दूं और फिर रखते मसाइब की तरफ, यही अली अकबर के मसाइब है। आज हमें एक जवान माँ का, एक जवान बेटे का पुरसा उसकी गरीब माँ को देना है। मुसलसल आप रो रहे हो, आप थके हो,
लेकिन आज दो दिन और रो लो, कल के बाद ये अज़ा खाने ठंडे हो जाएंगे, ये अज़ा खाने वीरान हो जाएंगे। ऐसी ही एक अज़ा खाना था जहाँ पर मजलिस हुसैन होती रही, जहाँ पर मजलिस हुसैन होती थी। एक ज़ईफ़ा थी कि जो ये मजलिसों को मुकर्रर करती थी। इराक का अहवाल है कि इराक में बादशाह ज़ालिमाना का दौर गुजरा। अब ये बात आ गई कि अगर शहर में पता चलता कि अगर किसी का नाम अली फातिमा हुसैन रखा जाता था तो रात की तारीकी में आकर उस घर के ऊपर सिपाही एक निशानी कर जाते थे, सुबह उस घर के जवान को मार डाला जाता था। ऐसा जमाना था। आजादी ने उस वक्त भी कीमत चुकाई, आज भी कीमत चुका रही है। आजादी के दोस्त हमेशा कदम डटे रहे। एक मर्तबा ये बुढ़िया कहती है अपने शौहर से कि घर में तो नाम के लिए पैसा नहीं, एक पैसा नहीं, लेकिन मुहर्रम का चांद आ गया, मैं हुसैन की माँ को फुर्सत न दूँ, ये हो नहीं सकता। तो फिर कहा क्या करोगी, क्या करोगी? कहा पैसे का इंतजाम करो। अरे मेरे खामिंद, हम पैसे का इंतजाम करें? कहा तू जानती है कि हमारे ऊपर कैसी गुर्बत है। एक मर्तबा उनका जवान बेटा कमरे में आता है, माँ ने बेटे को बड़ी हसरत से देखा। जवानों की माएं जब आपके लाल जवान होते हैं ना, आपको बड़ी तमन्नाएं होती है। इसी तरह इस बुढ़िया को भी तमन्ना थी, लेकिन उसने जवान को देखा, कुछ न बोली, कुछ न बोली। फिर रात हुई, अपने बेटे को बुलाया, कहा मेरे लाल तू ये बता दे कि उम्र भर मैंने तेरे को किसके सदके में पाला? कहा अम्मा तूने मुझे अली अकबर के सदके में पाला। तो कहा फिर बेटा तू बता दे तू किसका गुलाम है? कहा माँ जब मैं तेरे शिकम में था तब भी, जब मैं बच्चा था तब भी, और आज जवानी में हूँ तब भी, ए माँ ए अम्मा मैं अली अकबर का गुलाम। तो कहा बेटा गुलामों का दस्तूर क्या होता है? कहा अम्मा आका पर कुर्बान हो जाना। कहा फिर बेटा मैं तुझे आज बेच देना चाहती हूँ, और तुझे बेच करके जो पैसे मिलेंगे ना तो मैं तेरे आका की माँ को पुरसा दे दूंगी। बस अजादारो बेटे का सुनना था, अम्मा जैसे तू राजी मैं राजी, अगर तू राजी तो मैं राजी। कहा अम्मा तू देखेगी कि मैं पलट कर वापस नहीं आऊंगा। लो अजादारो सुबह होती है, शौहर से जाकर अपना पूरा मंसूबा बयान करती है कि मैं बेटे को बेचना चाहती हूँ। शौहर कहता है कि खुदा का शुक्र है, मैं भी यही कहना चाहता था, लेकिन मुझे डर था कि तेरी माँ का जिगर रहना कहीं तू मरते न मर जाती। तो कहने लगी बीबी अली अकबर के सीधे गल कलेजे को देखकर लैला न मरी। मैं कैसे मर जाऊं मेरे आका पर कुर्बान? ए शौहर से कहती है ऐ मेरे खाविन ऐसे दस बेटे देता खुदा, दसों दस को अली अकबर पर कुर्बान कर देती। ये मारिफत होती है, ये जज्बे होते हैं। लो अदादारो बाप बेटे को लेकर चला, बाप बेटे को लेकर चला, बाजार में बेटे का सौदा हो गया 300 दीनार देकर। अब ये देखिए औरत का हौसला, मुसल्ला बिछाए अदादारी में, मुसल्ला बिछाए नमाज पढ़ती है, दुआ के लिए हाथ उठाए, जैसे ही देखा कि शौहर खाली हाथ आया, अरे सलाम उस माँ पर, खुश शुक्र कर पूछा किया, मामू तूने मेरी कुर्बानी कबूल कर ली। 300 दीनार आए, जल्दी जल्दी गई, जल्दी जल्दी गई पड़ोसियों में, चुपचाप कहने लगी कि मैंने आज रात मेरे मौला को मेहमान बनाया है, तुम मेरे घर मजलिस में आना, तुम मेरे घर मजलिस में आना। एक एक घर में जाती थी, एक एक घर में जाती थी। अब रात हो गई, एक मेहमान आता था दहलीज बंद कर देती थी क्योंकि खौफ इतना था। हाय बीबियों, जब रात में मजलिस मुकम्मल होने लगी, एक बीबी मरसिया पड़ती थी, सारे मातम करते थे, अचानक दरवाजे पर बड़ी जोर से टकुलवा हुआ, ये समझे हुक्मरान आ गया, ये समझे हुक्मरान आ गया। अब शौहर धीरे धीरे उठा, अब जो दरवाजे को खोला तो सामने देखा उसका जवान खड़ा है। बेटे से कहा, अब पीछे पीछे बीवी आ गई। वो बुढ़िया ने कहा, मेरे लाल में दूध न बख्शूंगी। मैंने कहा था ना पलट के नहाना, मैंने कहा था दोबारा नहाना। कहा अम्मा मैं अपने आप नहीं आया हूँ। कहा फिर तुझे कौन लाया, तुझे कौन लाया? कहा अम्मा जिसने मुझे खरीदा था ना वही तुझ पर मारने के लिए आया है, ये वापस देने। कहा मैं नहीं ले सकती तुझे, मैंने तेरे दाम चुका दिए, अब पैसे मैंने खर्च कर दिए। कहा अम्मा जरा इनसे बातें तो करो, देखो ये कौन है। आ एक मर्तबा अब समझ गए मातम करो। जवान के साथ एक बूढ़ा गया जिसके जा बजा खून था। आए बीबी हो, उसने कहने लगा बीबी ए बीबी तूने तेरे जवान को किसके ऊपर कुर्बान किया? कहा मैंने अपने जवान को अपने हुसैन के करियर पर निछावर कर दिया। कहा बस बीबी इतना समझ ले कि हम तेरी कुर्बानी को कबूल कर चुके। आए बीबी हो, आए बीबी हो, बुढ़िया मैं समझी। एक मर्तबा कहने लगी मैंने तो कुर्बान हुसैन के बेटे पर किया, ये आने वाले तू बता दे तू कौन है? अब नकाबे रुख उल्टा, सईदी करबला की नजर आई, आंखों की बीमारी नजर आई। ए बीबी उस करियल का बाप मैं हूँ, मैं तेरा मौला हुसैन। कहा मौला? सबको करके पड़ी, मौला तेरा बेटा, मौला तेरा बेटा। कहा बीबी मैंने तेरी कुर्बानी कबूल की। लो बीबी ओ अली अकबर पर कुर्बान जवान होने लगा। आज मर्तबा अली अकबर नजर आए, अब्बास नजर आए। कहा बीबी तेरा बेटा तू वापस ले ले। आए बीबी ओ इस बुढ़िया को तो बेटा मिल गया, लैला की खौफ हो जा गई। अजरक वल्ला जवान का मातम है, उसका मातम है कि जिसको एक नहीं दो माओ ने पाला। मैं क्या कहने चाहती हूँ, एक नहीं दो माओ ने जिसे पाला हो उसे अली अकबर कहते हैं। आए बीबियो हुसैन से रंग की इजाजत मांगी। एक मर्तबा हुसैन ने कहा जाओ, अगर ज़ैनब इजाजत दे दे तो मरने चले जाओ मेरे लाल। लो आजादा दो। अब ये दस्तूर था कि जब भी हुसैन के बच्चों को कुछ चाहिए था ना तो वो पहले पुपी के पास आते थे, पुपी के पास आते थे। बच्चों ने पुपी की गोद में सर रख दिया, बच्चे ने सर रख दिया। ए पुपी अम्मा एक मर्तबा ये बता दे कि फजीलत में तू बड़ी है या अम्मा सहरा बड़ी है? कहा मेरे लाल कुजा ज़ैनब कुजा फातिमा। ए ज़ाहिर है मेरे बेटा कि अम्मा सहरा बलंद है। कहा फिर बीबी ए पुपी अम्मा ये बता दे तेरा बेटा अफजल या फातिमा का बेटा अफजल? कहा पुपी अम्मा बता दे। कहा मेरे लाल मैं समझ गई, कुछ न कहना मैंने अपनी खुद कुर्बान कर दी। एक ज़ैनब ने अलविदा कहा, माँ ने अलविदा कहा, बीबियों ने हल्का बनाया। अरे कब एक मर्तबा अली अकबर आगे बढ़ना चाहते हैं, कहने का पर्दा कितना है? कोई कहता है अली अकबर, अली अकबर, ये अली अकबर तू हमें कहाँ ले जाता, किसके हवाले? आए कोई बीवी कहती है परवा की माँ के हमें परवा कासिम की माँ कहती है अली अकबर रनापो कैसे गुजरेगा? कासिम भी नहीं। इतने में सकीना अपने भैया के कदमों से लिपट गई। आए आजादार हो, खुदा भाई बहनों में जुदाई न करे, खुदा भाइयों बहनों में जुदाई न करे। सकीना निपट गई। एक मर्तबा बच्ची को उठा दिया, बच्ची को सीने पर लगा दिया। अली अकबर, अली अकबर मैं और कुछ नहीं मांगती, मैं और कुछ नहीं मांगती, बस इतना कर दो, एक एहसान कर दो अली अकबर, जाने से पहले मुझे मदीना छोड़ दो, मुझे मदीना छोड़ दो, जाने से पहले मुझे मदीना छोड़ दो। एक मर्तबा अली अकबर جو مدینہ جانا ہی نہیں, تجھے تو شام بتا دو لوکا جانو علی اکبر ملے, علی اکبر ملے. ایک بار علی اکبر کو سینے سے لگا کر بھائی بہن خوب رونے لگے, علی اکبر یہ بتا دے کہ تیرے پاس اگر یہ بہن کو بھائی کی یاد آئے تو اے علی اکبر میں کس کے سینے پر سو جاؤں. کہا علی اکبر نے اے بھیا سے چاپ کے گلے لگ جانا. میں کہوں علی اکبر کیا تجھے نہیں پتا کس کے گلے میں تو چوپ پڑے گی. آوازیں پلٹ رہے آپ کی, گریا کریے جوان کا ماتم ہے. ایک مرتبہ بھائی نے بہن کو جدا کیا, لو ادا جانو لو ادا جانو. ایک مرتبہ پھر سے علی اکبر جانا چاہتے ہیں کس, دوبارہ دوبارہ شکرا ہے دوبارہ سکینہ علی اکبر کے سینے سے لپٹ گئی. علی اکبر نے اب تو دو دانوں ہو کر بچی سے کہا اے بہنا تجھ پر میری جدائی شاخ, مجھ پر میری جدائی شاخ, لیکن اے سکینہ اگر تم ایسے کرو گی ہم چہن سے مر نہیں سکتے. علی اکبر علی اکبر کیا کروں. کہا سکینہ ابھی ابھی تو ملی ہو, ابھی ابھی تو ملی ہو, تمہارا کیوں ملتی ہو. کہا بھیا پہلے اپنی طرف سے ملی تھی, اب تو بنا کی طرف سے ملی. سکرا اگر میں مدینے گئی تو سکرا کہے گی اے بہنا کیا تو نے میرے حصے کا اپنے بھیا کو پیار کیا نہ کیا. میں کہوں سکینہ اب تو تو اور سکرا ملے گے ادا کرو. حسین نے اپنے لال کو گھوڑے پر سوار کیا, گھوڑے پر سوار کیا, اور گھوڑے پر سوار کر کے علی اکبر جاؤ میرے لال, علی اکبر جاؤ میرے لال. اچانک کیا دیکھا, علی اکبر کے کانوں میں کچھ آہٹ آنے لگی. اے جوانوں کی ماں خدا کے بچوں کو سلامت رکھے. علی اکبر نے مڑ کے کیا دیکھا, ایک بوڑھا ہے جو گھوڑے کے پیچھے دوڑتا ہے. علی اکبر نہیں پتا خدا نے تجھے تو جیسا جوان نہیں دیا. علی اکبر ارے جب تک جاؤ مڑ کے دیکھنا. علی اکبر نے جم کی, علی اکبر نے جم کی. علی کا جوان کربلا میں آ گیا, شیر خدا کا شیر کربلا میں آ گیا. ایک مرتبہ منصوبہ ہوا, اے بزدلو یہ عباس کا شاگرد ہے, یہ عباس کا شاگرد, اس کو سامنے سے لگی پیچھے سے وار کرنا. بس میں ایک جملہ پڑھوں, اب جو پیچھے سے وار ہوا نا اے جوانوں کی ماں, ارے پشت سے ایسا سینے سے نکلنے لگا. جیسے کی ہتھی سینے پہ ہتھ کی رکھی, سینے میں اٹکی رہی. علی اکبر کا دم نہ نکلتا ہے نہ اندر ہے. اسی آواز میں کہا اے بابا علیک منی سلام. علی اکبر علی اکبر علیک منی سلام. ایک مرتبہ خیام حسینی میں عجیب ہنگام ہوا, ایک بوڑھا ماں کبھی گرتا ہے کبھی اٹھتا ہے. علی اکبر تیرے پاس یہ دنیا باتوں میں نہ ہے, اے علی اکبر مجھے نظر نہیں آتا. یا علی یا علی یا علی کہتا ہے. میں کہوں مولا نجف والے کو بلاتا ہے یا کربلا والے کو بلاتا ہے. اے علی اکبر مجھے آواز دو, میں تمہاری آواز کے سہارے تم تک پہنچ سکوں. ازادارو حسین لاش اکبر پر آئے, ایک مرتبہ بچے کو دیکھا سب سے پیر دار. روایت کہتی ہے اور باب منبر کہتے ہیں ادا جانو اگر آپ سن لو تو علی اکبر کو حسین نے کیسے دیکھا کہ ضعیف باپ کی آنکھیں سب سے پہلے انہیں بگڑتی ہوئی ایڑیا کو دیکھی. آگے آگے بڑھی تو پیر نظر آئے, اس کے آگے دیکھا علی اکبر کا جسم نظر آیا, اس کے آگے دیکھا ٹوٹا ہوا پھر علی اکبر کا چہرہ. اے بی بی او اب حسین نے کہا علی اکبر علی اکبر اکبر کیا تمہیں بہت درد ہوتا ہے؟ کہا بابا اتنا درد ہے بابا کہا میرے لال چھوڑی دے دادا جانے کوثر لے آئیں گے دادا جانے کوثر لے آئیں گے لو آزاد علی اکبر کو علی اکبر کو حسین کہتے ہیں علی اکبر پورے معاملے کے احسان کر دو علی اکبر میں تمہیں حرموں میں لے جانا چاہتا ہوں تو علی اکبر یہ کرو کہ تمہاری دونوں باہیں میرے گلے میں ڈال دو بوڑھا ہونا علی اکبر ضعیف ہونا علی اکبر کمر کشیدہ ہونا علی اکبر اے میرے لال بوڑھوں سے جوانوں کے لاشے نہیں اٹھتے لال تیرے سہارے میں تجھے لے جاؤں علی اکبر نے ایک ہاتھ گلے میں ڈالا ایک ہاتھ گلے میں ڈالا آئے بارے جوانی نہ اٹھا حسین کی ضعیفی علی اکبر کی جوانی ایک مرتبہ حسین نے کہا علی اکبر تم سمجھتے کیوں نہیں کہا بیٹا دونوں ہاتھ ڈالو دونوں ہاتھ ڈالو کہا بابا میں تجھے ضعیفی میں اور چاہتا اے میرے لال کیا صدمہ اے میرے لال کیا صدمہ کہا اگر بابا میں نے دوسرا ہاتھ ہٹایا تھا تو تو یہی قیامت سے پہلے مر جائے گا ہائے دیویو ماتم کرو علی اکبر نے سینے میں ہاتھ ڈالا ارے نیزے کی علی نے بنائی یہ علی اکبر علی اکبر کا کلیجہ نہیں لیلا کی تمنا بطول کا جگر نہ جلایا لاشے کو تمہارا لاشے کو تمہارا حسین نے زمین کربلا پر رکھا اور ابھی حسین امتحان عظیم دینے جا رہا اے بی بی او اے بی بی او جنت خالی ہو گئی جنت خالی ہو گئی جس نے نبی سے نہ سب سے تک کربلا میں آ بی بی او آسمان خالی ہو گیا جس نے ملک سے نہ سب کربلا میں آئے بی بی او مرکز رسول خالی ہو گئی رسول کربلا میں نجف کا روزہ خالی ہو گیا علی کربلا میں بقیہ کی ایک لحظ ویران ہو گئی رسول کربلا میں لو بی بی او اب ان سب کے سامنے حسین امتحان دے رہا اب دینوں کو الٹا اب دینوں کو الٹا یا علی یا علی یا علی کہا وہاں پر کھڑے رسول نے کہا اے حسین اب میرا اعجاز دکھا دے علی نے کہا میری قوت دکھا دے بطول نے کہا میرے شیر کی طاقت دکھا دے حسن نے کہا میرا صبر دکھا دے لو بی بی او لو بی بی او نیزا خیز میں جا رہا سے ہوتا ہے کہ وہاں خیمے میں تلا دو ایک مرتبہ نیزا نکلا ساتھ میں چلے جا نکلا آئے بی بی او میں نے جانتی کہ بوڑھا باپ بوڑھا باپ جواب کا لاشا پیسے اٹھاتا ہے لیکن بی بی او جب آپ اسے علی اکبر کا لاشا لے کر آئے اب پہلی مرتبہ تاریخ نے دیکھا وہ ماں جس نے اور محمد کے لاشوں پر بالوں کو نہیں کھولا ارے حاصل کے لاش پر بال کو نہیں کھولا عباس کے لاشے پر بالوں کو نہیں کھولا اگر زینب نے علی اکبر کے لاشے پر اپنے بالوں کو کھول دیا اے علی اکبر ارے بیٹا یہ سر پہ زہرا وہ علی اکبر آ